SBS Radio.
श्रोता मिन अब एकचोटि आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुरा गर्नुभन्दा अगाडि छोटो बजेट बारे पनि एकचोटि चर्चा गरिहालौँ.
Taxpayers earning up to $126,000 a year, including teachers, tradies and nurses, will receive a tax cut. For a single income family, this means $1,080 in your pocket per year. And for families on a dual income, this is up to $2,160 per year in your pocket. This is money that could go towards the monthly mortgage payment. This is money that could go towards the quarterly energy bill. And this is money that could go towards the yearly car insurance.
र श्रोता पनि त्यो आवाज हो सङ्घीय ट्रेजर जस फ्राइडेनबर्गको र गए मङ्गलबार उनले $7 अर्ब नाफासहित मोरिसन सरकारका लागि आफ्नो पहिलो बजेट सार्वजनिक गरेका थिए, जसमा उनले आगामी आर्थिक बजेटमा निम्न र मध्यम आय रहेका मेहनती अस्ट्रेलियालीहरूका लागि उनको शब्दमा कर छुट दिने घोषणा उनले गरेका थिए. त्यसको जवाफमा लेबर नेता बिल सर्टनले पनि विपक्षीको वैकल्पिक बजेट नीति घोषणा गरेका थिए. उनले $45,000 वार्षिक तलब रहेकाहरूदेखि मात्र कर कटौती गर्ने सरकारी निर्णयलाई भने आफ्नो पार्टीले झनै सुधार्ने घोषणा गरे. $40,000 कम आय रहेकाहरूलाई झन्डै बढी कर छुट दिने र उच्च आय रहेका अस्ट्रेलियाहरूलाई पनि कर छुट दिने सङ्घीय सरकारको निर्णयलाई उल्टाउने उनले लेबर नेता बिल सर्टनले बताएका थिए.
Do we want the best healthcare system in the world or the biggest tax loopholes? Do we want our children to get the world's best education or the world's most generous tax subsidies? Do we want a fairer, more equal country where the economy works in the interests of everyone? Or do we want another 3 years of drift with the top end of town profiting much better than everybody else? My team and I have made the reform decisions to put a Fair Go action plan for Australia so that Australia can be the best that we should be.
लेबर नेता बिल सर्टन र अब दुवैजनाको भनाइ त सुनिहाल्नुभयो र यसबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार के छ त भन्ने बारे कुरा गर्नतर्फ लागु र अहिले हाम्रो साथमा हुनुहुन्छ. विश्वासजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा.
नमस्कार ऋजसजी.
अब अप्रिल महिना पनि सुरु भयो, चुनावी माहौल पनि लागिसकेको छ अनौपचारिक रूपमा भए पनि. अब अघि नै सुनिहाल्नुभयो लिबरल गठबन्धन र लेबर पार्टी दुवैले आफ्नो आर्थिक नीति जुन सार्वजनिक गरेका छन्, अब घर किन्न लागेका घर बेच्न लागेका हाम्रा श्रोताहरूको लागि चाहिँ त्यो दुवै नेताहरूको भनाइ कतिको सकारात्मक नकारात्मक कस्तो रहेको तपाईँले पाउनुभएको छ?
हेर्नुहोस् हाम्रो लागि चाहिँ दुई चारवटा यो बजेटमा दुई चारवटा चाहिँ आई थिङ्क मेन विनर छ है हाम्रो इन्डस्ट्रीमा डाइरेक्टली रिलेभेन्ट हुने. सबभन्दा पहिलो कुरा त्यही मिडल इन्कम अर्नर्सहरूको एक्स्ट्रा ट्याक्स कटको कुरा छ. $500 लिएर अप टु $2,000 फ्यामिलीले एक्स्ट्रा ट्याक्स कट बेनिफिट पाउँछ, त्यो चाहिँ हामी एकदमै वेलकम गर्छौँ. किनकि अहिले अन्डरस्ट्यान्ड गरेका छौँ प्राय मान्छेहरू मोर्गेज स्ट्रेसदेखि लिएर सबैले गरेर स्ट्रगल गरिरहेकोमा इट्स अ भेरी वार्म वेलकम, किनभने त्यो मिडल इन्कम अर्नरलाई त्यो हेल्प चाहिएको थियो. अर्को जहाँसम्म हामीलाई लाग्छ सबभन्दा ठुलो विनर भनेको चाहिँ कम्प्युटरमा हो. $15 billionको इन्फ्रास्ट्रक्चर रोड र रेलवेको लागि, यो चाहिँ अर्को म्यासिभ इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा पैसा खर्च गरेको. यसमा चाहिँ मेनली तपाईँको ट्रेन फास्ट ट्रेनको लागि जिलोङदेखि मेलबर्न प्लस र न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा पनि अपग्रेडको कुरा छ.
घरको भाउ बढाउला त फेरि
अहिलेको इकोनोमीमा हामीलाई के छ, जब इन्फ्रास्ट्रक्चर एक्स्ट्रा हुन्छ, इन्फ्रास्ट्रक्चरले गर्दा जब अपर्च्युनिटी क्रिएट, जब अपर्च्युनिटी गर्दाखेरि मान्छेले पैसा अर्न गर्छ, त्यो चाहिँ फेरि पैसा रिसाइकल हुन्छ. त्यही भएर यो जब ग्रोथको लागि चाहिँ एकदमै इसेन्सियल हुन्छ र मोस्ट लाइकली त्यो एरियाहरूमा ग्रोथ भएपछि त्यो मान्छेले रेन्ट गर्ने धेरै कुराहरू हुन्छ. त्यसले गर्दा इकोनोमीको लागि चाहिँ इट्स अ भेरी भेरी गुड थिङ कम्प्युटर. अनि अर्को कुरा तपाईँले भन्नुभएको कुरा, अब जब रेलहरूको जस्तो यस्तो मेजर इन्फ्रास्ट्रक्चर हुन्छ, यो जेनरली 3-4 इयर्सको प्रोजेक्ट हुन्छ, अनि त्यो बेलासम्म त्यो सर्टेन टाउनहरूमा तपाईँको गएर नयाँ सहर बनाउने, सिटी बनाउने, एकोमोडेसन बनाउने, त्यसले गर्दाखेरि डेफिनेटली यो कन्स्ट्रक्सन एक्टिभिटीलाई चाहिँ बुस्ट गर्छ जहिले पनि.
अब हामी श्रोता पनि कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग, र यदि तपाईँ पनि प्रश्न सोध्न चाहनुहुन्छ भने हाम्रो एसएमएस नम्बर हो 0429996263, 0429996263.
र त्यसमा एउटा खबर जोड्न चाहन्छु, अर्को एउटा राम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो स्मल बिजनेसलाई पनि राम्रो ट्याक्स रिलिफ पाएको छ. जबकि अस्ट्रेलिया जस्तो कन्ट्रीमा 30-40% इकोनोमी चाहिँ प्राय मम एन्ड ड्याड बिजनेसले धान्छ र त्यो ट्याक्स कट 26% भने मतलब फेरि उनीहरूको खल्टीमा पनि अलिकति 1500 एक्स्ट्रा एलाउन्सलाई हामीले वेलकम गरेका छौँ. तर यो बजेटले सबभन्दा ठुलो मिस मार्क गरेर चाहिँ ठुलो आशा थियो कि हामीलाई फर्स्ट टर्म ग्रान्टको लागि केही बेनिफिट आउँछ कि भनेर, त्यो चाहिँ हामीले धेरै मिस गऱ्यौँ.
अनि अर्को चाहिँ अर्को अहिले चाहिँ के कुरा आइरहेछ भने अब आगामी सङ्घीय चुनावपछि पनि अब यो वर्षको अन्त्यसम्ममा दुई पटकसम्म रिजर्भ ब्याङ्कले ब्याज दर घटाउन सक्ने भन्ने कुराहरू पनि आइरहेछ. अब विशेष गरी लेबर सरकार आयो भने पनि यसमाथि असर पार्न सक्ने भन्ने कुरा पनि उठिरहेछ. के छ तपाईँले चाहिँ कस्तो छ बजारतिर कस्तो छ भने
युएसको हामीले बन्ड मार्केटमा अलिकति अलिकति अनसर्टिन देखिरहेछौँ. त्यो अनसर्टिन किन भन्दाखेरि जेनरली भन्दाखेरि लङ टर्म बन्ड मार्केटमा चाहिँ एल बढी हुन्छ, एल भनेको चाहिँ रिटर्न. तर अहिले के हामीले देखिरहेछ भनेको सर्ट टर्मले चाहिँ त्यसलाई अलिकति ओभरराइड गरेको हुनाले त्यो इन्डिस्क्रिप्सन्सी मोड देखिरहेछौँ. त्यो भनेर चाहिँ प्रोब्लम इकोनोमीको लागि नट अ भेरी गुड साइन, जबकि सर्ट टर्मले लङ टर्मको लागि बढी. त्यसले गर्दाखेरि चाहिँ डाउनवर्ड प्रेसर चाहिँ हाम्रो इकोनोमीमा परेछ. अब हामीले हल्का फिल गरेको अस्ट्रेलियाको एक्सपोर्टहरूमा पनि परेछ. जब ग्रोथ चाहिँ अझ पनि छ तर वेज ग्रोथ चाहिँ छैन. द्याट्स अ भेरी अलार्मिङ. त्यसले गर्दा तपाईँले भने जस्तो रिजर्भ ब्याङ्कले अलिक गरी नहाले पनि इकोनोमिक कन्डिसन यदि डिटेरिएट हुँदै गएको खण्डमा चाहिँ एउटा दुईवटा रेट कट चाहिँ पास गर्छ होला. तर रेट कट भन्नेमा हामी खुसी हुने कुरा चाहिँ छैन, किनभने जब इकोनोमिक डाउन टर्न हुन्छ हामीलाई के डर छ भने सबभन्दा ठुलो कुरा चाहिँ मान्छेको जब र अपर्च्युनिटी चाहिँ नजाओस्. त्यो गयो भने चाहिँ इट्स प्रोब्ली नट अ पोजिटिभ साइन. त्यसको चाहिँ ठुलो डर छ. त्यही भएर त्यो खर्च त्यो झर्न नपर्ने कन्डिसन आओस् भन्ने छ. तर रिजर्भ ब्याङ्कले चाहिँ विलिङली पनि के भनेको छ भने परेको खण्डमा चाहिँ एउटा दुईवटा रेट कट गर्न छ. रिजर्भ ब्याङ्कले अझ पनि चारवटासम्म पनि रेट कट गर्न सक्ने पोजिसनमा चाहिँ डेफिनेटली रिजर्भ ब्याङ्क छ. तर त्यो सिनारीमा पुग्दाखेरि चाहिँ हाम्रो इकोनोमिकल कन्डिसन चाहिँ त्योभन्दा पनि डिटेरिएट हुन्छ भन्ने मात्रै डर छ.
हजुर, अब एकचोटि प्रश्नहरूतर्फ लागिहाल्नु है. श्रोताको प्रश्न पहिलो प्रश्न भयो, उहाँले चाहिँ के सोध्नु भएको छ भने त्यो रोयल कमिसन पछि जुन ब्याङ्कहरूले लोन दिन कडाइ गर्ने भन्ने जुन कदमहरू चालेको थियो त्यो अहिले के अहिले अलिकति कम हुन थालेको छ कि अझै कडा नै छ भनेर उहाँले सोध्नु भएको छ. के छ
रोयल कमिसन पछि भएको होइन, यो चाहिँ प्रुडेन्सियल काउन्टर मेजर भनेर चाहिँ 2000 के भन्छ धेरै अगाडिदेखि नै सुरु भएको कन्डिसनहरू हो है. यो पहिलेदेखि आइरहेको थियो. रोयल कमिसनले चाहिँ डाइरेक्टली सिस्टमेटिक इस्यु भएर नभने पनि त्यो क्वेसन सर्टमा एन्सर गर्दा चाहिँ अहिलेको नियरेस्ट होराइजनमा चाहिँ लोन कन्डिसन अलिकति सजिलो होला भन्ने चाहिँ हामी देख्दैनौँ. किनकि यो जुनमा फेरि एक्सपेन्स र तपाईँको कम्पलसरी क्रेडिट रिपोर्टिङ न्यू काउन्टर मेजर आउँदैछ दुइटा. डेफिनेटली अहिलेको होराइजनमा चाहिँ लोन लिन सजिलो होला जस्तो चाहिँ हामीलाई लाग्दैन. लोनको यो चाहिँ यही नै हुन्छ होला. जुन पोजिसनमा हामी 4 इयर्स 3 इयर्स अगाडि थियौँ त्यो पोजिसनमा चाहिँ हामी सायद अब कहिले पनि जाँदैनौँ होला, किनभने त्यो रेस्पोन्सिबल लेन्डिङको रेगुलेसन चाहिँ धेरै नै चेन्ज भइसक्यो.
अनि अर्को चाहिँ अब पहिला अब श्रोताहरूमध्ये धेरै पनि गर्ने होला, विशेष गरी अब सेल्फ इम्प्लोइडहरूले पनि अथवा विभिन्न अब रेस्टुरेन्टहरूमा काम गर्ने कसैले पनि अब श्रोताहरूले पनि अब कहिलेकाहीँ आफ्नो इम्प्लोयरको पेसले भन्दा पनि लेटर यो मान्छेले चाहिँ यति कमाउँछ भनेर आफ्नो रोजगारदाताबाट चिठी लगेर त्यो लोनको लागि एप्लाई गरेको भन्ने कुराहरू पनि छ. आजकल चाहिँ कतिको त्यस्तो त्यो
सर्टेन बिजनेसहरू दुइटा कुरा हो. तपाईँले भनेको कति कति अब जेन्युन कन्डिसनले मान्छेले ट्याक्सहरू प्रिपेयर गर्ने टाइम नभएर सेल्फ इम्प्लोयरहरूलाई अलि एलाउन्स के दिएछन् ट्याक्स अकाउन्टेन्ट डिक्लेरेसन या ब्याचमा पनि गर्ने सक्ने परम्परा दिएको छ पहिला पनि. यो अझ पनि छ. मेजर ब्याङ्कहरूले गर्दैन किनभने दुइटा कन्डिसन. मेजर ब्याङ्कहरू एनसिसिपी ल भनेको नेसनल क्रेडिट एन्ड कन्ज्युमर प्रोटेक्सन कोडमा पर्छ, उनीहरूले यो गर्दैन. तर इन सेइङ द्याट अरू सेकेन्ड टियर लेन्डर थर्ड टियर लेन्डरहरू यो प्रोटोकलमा नपर्ने भएर उनीहरूबाट पनि अझ पनि यो गरेको देखिन्छ. त्यही भएर त गर्दै नगर्ने चाहिँ होइन. मेरो विचारमा आफ्नो म्यानेजर या कोही लोन ब्रोकर या कोही एक्सपर्टसँग कुरा गर्नुभयो भने त्यस्तो अप्सनहरू चाहिँ कम्प्लिटली बन्द भएको छैन. हो सर्टेन ट्विस्टहरू चाहिँ त्यहाँ होला, तर त्यस्तो अप्सनहरू चाहिँ अहिले पनि अभाइलेबल चाहिँ छ.
अब एकचोटि घर किन्ने भन्दा पनि कस्तो घर नकिन्ने बारे पनि एकचोटि चर्चा गरिहालौँ है.
कुरा गर्नुभयो, मैले अघि जुन तपाईँलाई रेज गरेको थिएँ है. एउटा कुरा चाहिँ अपार्टमेन्टमा हाम्रो यो एकदम एपिडेमिक इस्यु आइरहेछ. यो चाहिँ तपाईँहरूलाई पनि थाहा होला, अब 3-4 इयर्स अगाडि लन्डनमा ग्रेनफिल टावरमा भएको एउटा फायरले गर्दा 80 मान्छेको मृत्यु भएको थियो. त्यो इस्यु चाहिँ तपाईँको ब्याक इन डकल्यान्ड्समा पनि अस्तिको 2060 त्यही फायर भएको थियो. यहाँ प्रब्लम चाहिँ के छ भने कतिवटा अपार्टमेन्टहरू बनाउँदाखेरि एल्मुनियम क्ल्याडिङ भन्ने मेटेरियल युज गर्छ. जब त्यो एल्मुनियम क्ल्याडिङ मेटेरियल युज गर्छ यो चाहिँ हाइली कम्बस्टेबल हुने भएर यो न्यू साउथ भिक्टोरियाले चाहिँ पहिले नै गरेको हो. न्यू साउथ वेल्स गभर्मेन्टले अस्ति अगस्तमा गएर यसलाई कम्प्लिटली ब्यान गरेको छ. तर प्रब्लम के छ भन्दाखेरि नयाँ बिल्डिङहरूमा त्यो नभए पनि अहिले प्राय बिल्डिङहरूमा त्यो अझ पनि यथावत देखिन्छ. मेलबर्नमा सर्वे गरेको 170 सिबिडी अपार्टमेन्टमा 50% अपार्टमेन्टमा नै यो छ मेटेरियल, जबकि अहिलेको बिलिफ अनुसार चाहिँ ओभर 5000 अपार्टमेन्ट सिड मेलबर्नभित्र र सिडनीमा एबाउट 400 बिल्डिङ्समा यो छ.
अब कसैले यदि अब अपार्टमेन्ट किन्दै किन्न लाग्नु भएको छ भने त्यो कसरी थाहा पाउने?
त्यही भएर मैले तपाईँलाई स्पेसली तपाईँहरू यदि अपार्टमेन्ट किन्न लाग्नु भएको छ भने अहिले एक्जिस्टिङ अपार्टमेन्ट स्पेसली ब्रान्ड न्यूमा चाहिँ त्यो नहोला. एक्जिस्टिङमा छ भने तपाईँले सोलिसिटरलाई कुरा गरेर आफ्नो कन्भेन्सनलाई सेक्सन 32 अनुसार यसमा एल्मुनियम सेक्सन 32 एल्मुनियम क्ल्याडिङ युज भएको छ कि छैन र यो भनेर थाहा पाउनु एकदम जरुरी छ. र यो अडिटबाट पास भएको कि फायर अडिटबाट पास भएको छ कि छैन थाहा पाउनु जरुरी छ. अब यदि तपाईँको यो अहिलेको प्रब्लम जो मान्छेहरूले किनेछ र उहाँले यो प्रपर्टी बेच्न खोज्नु भएको छ उहाँको प्रपर्टीहरू 30-40% डाउन पेमेन्टभन्दा कममा गइरहेछ र ब्याङ्कहरूले पनि यसलाई फाइनेन्स गरेर रोकिदिएछ. त्यही भएर अब एक्जिस्टिङ अपार्टमेन्ट किन्नुहुन्छ भने प्लिज सेक्सन 32 क्ल्याडिङ मेटेरियलको बारेमा आफ्नो सोलिसिटर कन्भेन्सन चाहिँ एक्चुली क्ल्यारिफाई गरेर मात्र अगाडि बढ्नुहोस्. यो इस्यु चाहिँ हामीले अहिले बढी नै देखिरहेछौँ अहिलेको रिसेन्ट टाइममा.
अब फाइनली जानुभन्दा अगाडि अर्को एउटा क्वेसन, अब सिमिलर क्वेसन भए भएर होइन, यसमा चाहिँ अर्को एकजना श्रोताको प्रश्न चाहिँ के छ भने, अब त्यही ब्याङ्कहरूले अघि नै तपाईँले भने जस्तै त्यो लेटरले नमान्ने खालको ब्याङ्कहरू छ भने होइन, यदि अब सेल्फ उसमा चाहिँ आफ्नै बिजनेस चलाइरहेछन् भने चाहिँ अब त्यो 2-3 वर्षको देखाउनु मिल्दैन भने चाहिँ के हुन्छ भनेर
डाइरेक्टली नजाउँ होइन, तर 6 महिनादेखि 2-3 इयर्ससम्म पनि बिजनेस रन भएकोमा अप्सनहरू छ त्यहाँ. त्यही भएर तपाईँ निराश हुनु पर्दैन, त्यो अप्सन डेफिनेटली छ. त्यो 6 महिना इन्स्टिट्युसनहरू छन् डिफ्रेन्ट डिफ्रेन्ट टियरमा छ, उनीहरूको आफ्नो आफ्नो निस मार्केट छ, त्यो अनुसारको प्रोडक्ट छ. त्यही भएर एक्सपोर्टसँग कुरा गर्नु तपाईँको डेफिनेटली सोल्युसन छ. अप टु 6 महिनासम्म पनि एक्सेप्ट गरेको हामीलाई थाहा छ धेरै इन्स्टिट्युसनहरूले.
हजुर विश्वजी, त्यति आजलाई त्यही राखौँ कुराकानी, अब त्यतिमै सीमित राखौँ, अब अर्को महिना फेरि गफ गरौँ होला. आजलाई चाहिँ धेरै धेरै धन्यवाद.
धन्यवाद ऋजसी.
Tell us what you think. Rate this podcast on iTunes. It helps other people to find us.